नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 22 गते मंगलबार, जेठ कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार मे 5 तारीक सन् 2026, नेपाल सम्बत 1146। संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपति समक्ष शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै प्रसंगलाई कार्यक्रमको शुरूआतमा लिँदैछौ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपतिबाट पुनरावलोकनका लागि फिर्ता भएको उक्त अध्यादेश पुनः सिफारिश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपतिले आइतबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जस्तो छ त्यस्तै परिमार्जन नगरी सिफारिश गरिएको जानकारी दिनुभयो। संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामीलाई पहिला जुन आएको थियो त्यही नै सिफारिशका लागि पठाइएको छ, जस्ताको त्यस्तै केही परिमार्जन गरिएको छैन, उहाँले भन्नुभयो। यस्तै बैठकले संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको, सिंहदरबार परिसरको परिमार्जित गुरू योजना स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो। सिंहदरबारभित्रको गुरू योजना एउटा निर्माणको कुरा हो, आन्तरिक रूपमा अलिकति व्यवस्थित बनाउनका लागि हो। आन्तरिक रूपमा फेरि प्रवेशका लागि सहजीकरण गर्नका लागि गरिएको उहाँले बताउनुभयो। मल खरिद गर्न स्वीकृति प्रदान उपशीर्षकमा गोर्खापत्र लेख्छ। सरकारले भारतसँग जी2जीका माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। समयमै मल आयात भएमा बर्खे बालीका लागि किसानले सहज रूपमा पाउने देखिएको छ। मन्त्री पोखरेलले परम्परागत भट्टी बोइलरलाई इलेक्ट्रोनिक भट्टीले प्रतिस्थापन गर्न, उद्योगलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढ़ाउने प्रयोजनका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ। यस्तै विश्व ब्याङ्कबाट 5 मिलियन अमेरिकी डलरको अनुदान स्वीकार गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो। अध्यादेश मार्फत ऐन संशोधन, निजामती ट्रेड युनियन खारेज शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा अर्को खबर छापेको छ। सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियन सम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ। निजामती कर्मचारीले निजामती सेवा ऐन 2049 अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो। अध्यादेश मार्फत ऐन संशोधन, निजामती ट्रेड युनियन खारेज गोर्खापत्रको अग्रपृष्ठबाट लियौं। यसै गरी संवैधानिक परिषद अध्यादेश पुनः राष्ट्रपति समक्ष शीर्षकको समाचार लियौं। भूमिहीन समस्या दिगो समाधान हुन्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले खबर बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन नागरिकको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित पारदर्शी र दिगो समाधानतर्फ सरकार अगाडि बढ़िसकेको जानकारी दिनुभएको छ। उहाँले हिजो सामाजिक सञ्जालमा लेख्नु भएको छ, ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकको हकमा सम्बन्धित आयोगको सिफारिश र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। भूमिहीन समस्या दिगो समाधान हुन्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। जलवायुको मारमा जलविद्युत खर्बौं लगानी संकटमा यो समाचार हो अन्नपूर्णको मुख्य समाचारको नेपालमा करिब 72,000 मेगावाट जलविद्युत सम्भावना भए पनि जलवायु परिवर्तनले यस क्षेत्रलाई गम्भीर जोखिममा पारेको छ। बाढ़ी पहिरो खडेरी अनियमित वर्षा र घट्दो हिमपातका कारण उत्पादन घट्नुका साथै आयोजनाहरूमा भौतिक क्षति बढ़ेको छ जसले ऊर्जा सुरक्षा र समग्र अर्थतन्त्रलाई असर पारिरहेको छ। निजी क्षेत्रसहित करिब 13 खर्ब रूपियाँ लगानी र ब्यांकहरूको ठूलो ऋण समेत जोखिममा परेको छ। जलवायुको मारमा जलविद्युत खर्बौं लगानी संकटमा अन्नपूर्णको मुख्य खबर हो यो। विदेशमा लुकाएको सम्पत्तिको अनुसन्धान कसरी शीर्षकमा कान्तिपुरले मुख्य खबर बनाएको छ। सरकारले 2062-63 यता सार्वजनिक ओहदामा बसेका उच्च पदस्थ राजनीतिक पदाधिकारी एवं कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित जाँचबुझ आयोगलाई नेपालका अलावा विदेशमा लुकाइएको सम्पत्ति पनि अनुसन्धान गर्ने कार्यादेश दिएको छ। यससँगै सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचार गर्ने र त्यसरी आर्जित गैर सम्पत्ति विदेश पुर्याउनेहरू पनि न्यायिक जाँचबुझको राडारमा आउने भएका हुन्। तर विदेशमा पुर्याएको सम्पत्ति र विदेशमै बसोबास गरिरहेका त्यस्ता व्यक्तिलाई छानबिन अनुसन्धान दायरामा ल्याउने प्रक्रिया भने सहज छैन। नेपालमा अपराध गरेर विदेश पुगेका थुप्रै व्यक्ति अझै कानूनी दायरामा आएका छैनन्। इन्टरपोलबाट रेड नोटिस जारी गरेर पनि त्यस्ता व्यक्ति खोजबिन र फिर्ता ल्याउन विगतमा पहल भए पनि सम्बन्धित देशबाटै उचित सहयोग नहुँदा थुप्रै व्यक्ति विदेशमा बसिरहेका छन्। नेपालमा भ्रष्टाचार गरेर दोषी ठहर कतिपय नेपाली र विदेशी व्यक्ति पनि कार्यवाही दायरा बाहिरै छन्। कूटनीतिक प्रयास र इन्टरपोलले विदेश भागेका व्यक्तिको खोजबिनमा प्रयास हुँदै आएको छ। त्यसका बावजूद अभियुक्त र आरोपित व्यक्ति फिर्ता ल्याउने विषय पेचिलो बनिरहेको छ। विदेशमा लुकाएको सम्पत्तिको अनुसन्धान कसरी कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। सम्पत्ति शुद्धिकरणमा शेयरदेखि भन्सारसम्म शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। सरकारले सम्पत्ति शुद्धिकरण विभागको कार्यक्षेत्र बढ़ाएर त्यसलाई शक्तिशाली बनाएको छ। सम्पत्ति शुद्धिकरण ऐनका केही प्रावधान अध्यादेशबाट संशोधन गर्दै वित्तीय गतिविधिहरू कर बैंकिङ शेयर बजारको पनि प्याकेजमै अनुसन्धान र कार्यवाही गर्न सक्ने प्रावधान राखेर विभागलाई शक्तिशाली बनाइएको हो। विगतमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको मात्र मुख्य अनुसन्धान गर्ने क्षेत्राधिकार रहिआएकोमा कार्यक्षेत्र बढ़ाइएको हो। केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पनि विभागलाई शक्तिशाली बनाउन खोजेको थियो तर कानून ल्याउँदै संसद नै भंग भएपछि त्यो प्रक्रिया रोकिएको थियो। ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत ल्याउनु भएको थियो तर अहिलेको सरकारले भने त्यसलाई अर्थ मन्त्रालयमा राखेर असीमित अधिकार दिएको हो। सम्पत्ति शुद्धिकरणमा शेयरदेखि भन्सारसम्म नागरिकको अग्रपृष्ठको खबर हो यो। इमानदार व्यवसायी तर्सिनु पर्दैन, उद्यमशीलताको आवरणमा अन्य गतिविधि सह्य हुँदैन अर्थमन्त्रीको भनाईलाई कारोबारले मुख्य खबर बनाएको छ। सरकारले निजी क्षेत्रलाई अनावश्यक रूपमा धरपकड़ गरेको भन्दै विवाद आएका बेला अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले व्यवसायीहरूलाई कानूनको दायरामा रहेर काम गर्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले इमानदार व्यवसायी तर्सिनु नपर्ने तर उद्यमशीलताको आवरण अन्य गतिविधि भए सरकारले नछोड्ने चेतावनी दिनुभयो। अर्थमन्त्री वाग्लेले गत शनिबार भएको एक कार्यक्रममा पनि नीतिगत रूपमा चलखेल गर्ने उद्योगी व्यवसायीलाई कार्यवाहीको दायरामा ल्याउने बताउनु भएको थियो। उहाँले अर्थमन्त्रीका रूपमा निजी क्षेत्रका केही व्यवसायीहरूको फाइल हेर्दा आफू सिरिङ हुन पुगेको जानकारी दिनुभएको थियो। वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघको हिजो भएको साधारण सभा कार्यक्रममा पनि नियतवश कानून मिचेर काम गर्ने उद्योगी व्यवसायीलाई सरकारले त्यसै नछाड्ने सन्देश दिनुभएको हो। इमानदार व्यवसायी तर्सिनु पर्दैन, उद्यमशीलताको आवरणमा अन्य गतिविधि सह्य हुँदैन, अर्थमन्त्रीको भनाईलाई कारोबारले मुख्य खबर बनाएको छ। भारतको प्रतिक्रियापछि सरकारले दोहोर्यायो, कालापानी, लिपुलेख र लिम्पिया धुरा नेपाली भूमि। कान्तिपुरले खबर छापेको छ। सरकारले कालापानी, लिपुलेख र लिम्पिया धुरा नेपालको भूमि रहेको अडानलाई दोहोर्याएको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो लिम्पिया धुरासम्मको भूमि नेपालको रहेकामा सरकार स्पष्ट रहेको बताउनु भएको छ। साथै वहाँले सीमा समस्याको समाधान वार्ताबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाउनु भएको छ। भारतले नेपालको दावीलाई ऐतिहासिक र तथ्य एवं प्रमाणमा आधारित नभएको भन्दै त्यसलाई अस्वीकार गरेको भोलिपल्ट नेपाल सरकारको प्रतिक्रिया आएको हो। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच कैलाश मानसर सरोवर यात्राको तयारी गरिएपछि परराष्ट्र मन्त्रालयले त्यसको विरोध जनाउँदै आइतबार दुवै छिमेकीलाई कूटनीतिक नोट पठाएको थियो, जसमा महाकाली नदी पूर्वका लिम्पिया धुरा, लिपुलेख र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार अडिग रहेको उल्लेख थियो। भारतको प्रतिक्रियापछि सरकारले दोहोर्यायो, कालापानी, लिपुलेख र लिम्पिया धुरा नेपाली भूमि। कान्तिपुरले भित्री पृष्ठमा खबर छापेको छ। हटाइयो उपत्यकाका 80% अवैध संरचना। कपन क्षेत्रका 107 अवैध संरचनामा डोजर। नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। उपत्यकाका अवैध संरचना हटाउने कार्य हिजो पनि जारी रह्यो। हिजो काठमाडौँको कपन स्थित 7 तले क्षेत्रमा बनेका अवैध घर टहरामा डोजर चलाइयो। सो क्षेत्रमा 1 दर्जन भन्दा बढ़ी डोजर प्रयोग गरी पक्की संरचना भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार कपन क्षेत्रमा 107 अवैध संरचना भत्काइएको छ। शनिबार मात्रै 1702 घर टहरा हटाइएको थियो। आइतबार थप करिब 102 र सोमबार हिजो 107 अवैध संरचना मा डोजर चलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हिजो भत्काइएका संरचनामा छाप्रादेखि ढलान घरसम्म रहेका छन्। 7 तले क्षेत्रमा सरकारी जग्गा मिचेर बनेका अवैध घर टहरा भत्काइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। त्यस्तै आइतबार अनामनगर, बालाजू र टेकु क्षेत्रका संरचना भत्काइएको थियो। यसबाहेक बागमती करिडोरका अधिकांश संरचनामा डोजर चलाइसकिएको छ। मनोहरा क्षेत्र पनि खाली भइसकेको छ भने बालाजू र टेकुमा अवैध संरचना हटाइएको छ। हटाइयो उपत्यकाका 80% अवैध संरचना, कपन क्षेत्रका 107 अवैध संरचनामा डोजर। नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। छब्बीस प्रतिशतले घट्यो चियाको निर्यात शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। अमेरिका इरान युद्धले मध्य पूर्वी देशमा देखिएको तनावका कारण नेपाली चिया निर्यातमा पनि प्रभाव परेको छ। ढुवानी भाड़ा महँगो हुँदा विशेष गरेर मध्य पूर्वी र युरोपियन देशमा निर्यात हुने नेपाली चियामा प्रभाव देखिएको हो। मेची भन्सार कार्यालय काँकड भेट्टाका अनुसार गत आर्थिक वर्ष 2081-82 को चैत्र मसान्तको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म चिया निर्यात 26.73% घटेको छ। 26% घट्यो चियाको निर्यात, नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। जीसस झापा प्रमुखकै सहकारीले गर्यो कृषि अनुदान दुरूपयोग। खोर छ बाख्रा छैन, अनुदान लिएर खेती गर्नै छाड्यो सहकारीले, नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। जिल्ला समन्वय समिति जीसस झापाका प्रमुख विश्वनाथ बराल अध्यक्ष रहनु भएको सहकारीले सरकारी अनुदानको चरम दुरूपयोग गरेको पाइएको छ। दमक नगरपालिका तीन आमचोक स्थित मान सरोवर कृषि सहकारीले कोशी प्रदेश सरकार र कृषि ज्ञान केन्द्र झापाबाट पाँच वर्षमा प्राप्त गरेको 1,29,21,000 अनुदान बालुवामा पानी हाले सरह भएको हो। जीसस झापा प्रमुखकै सहकारीले गर्यो कृषि अनुदान दुरूपयोग। खोर छ बाख्रा छैनन्, अनुदान लिएर खेती गर्नै छाड्यो सहकारीले, नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। मध्य पूर्वको तनावले विदेशी पाहुना आगमन 7% घट्यो, नागरिकले अर्थपृष्ठमा समाचार बनाएको छ। मध्य पूर्वका मुलुकमा निम्तिएको तनावको असरले नेपालमा विदेशी पाहुनाको आगमनमा गिरावट आएको छ। अघिल्लो वर्ष 2025 अप्रेलको तुलनामा यो वर्ष 2026 अप्रेलमा विदेशी पाहुनाको आगमनमा 7% घटेको पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार यो अप्रेल महिनामा नेपालमा हवाई माध्यमबाट 1,07,934 जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए। त्यो संख्या अघिल्लो वर्षको अप्रेलमा 1,16,490 जना थियो। मध्य पूर्वको युद्धको बाछिटा नेपालको पर्यटन बजारमा परेको आगमनमा देखिएको गिरावटले पुष्टि गरेको छ। पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले भन्नुभयो, युरोपियन र अमेरिकी पाहुनाको आगमनमा बढ़ी प्रभाव परेको छ। नेपालमा विदेशी पाहुना भित्रिने सिजन युद्धका कारण प्रभावित भएको छ। मध्य पूर्वको तनावले विदेशी पाहुना आगमन 7% घट्यो, नागरिकको अर्थ पृष्ठको समाचार हो यो। गौशाला धर्मशाला पशुपतिकै स्वामित्वमा शीर्षकमा गोर्खापत्रले समाचार बनाएको छ। उच्च अदालत पाटनले 23 वर्षदेखि मारवाड़ी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने काठमाण्डु जिल्ला अदालतको फैसला सदर गरेको छ। उच्च अदालत पाटनका न्यायाधीश द्वय खड्ग बहादुर केसी र रमेश प्रसाद गेवालीको संयुक्त इजलासले हिजो फैसला गर्दै काठमाण्डु जिल्ला अदालतको पशुपति क्षेत्र विकास कोषको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमीनमा मारवाड़ी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला गरेको हो। गौशाला धर्मशाला पशुपतिकै स्वामित्वमा गोर्खापत्रले अग्र पृष्ठमा समाचार बनाएको छ। पूर्वाधार र लगानी अभावले ओझेलमा दर्जनौ पर्यटन गन्तव्य, कारोबारको भित्री पृष्ठको खबर हो यो। कर्णाली प्रदेशको जुम्ला जिल्ला नेपाली भाषा संस्कृति र सभ्यताको उद्गम स्थलका रूपमा परिचित छ। त्यहाँ भाषा संस्कृति र सभ्यतासँगै पर्यटन क्षेत्रमा पनि प्रचुर सम्भावना रहेको छ। 8 स्थानीय तह र 60 वडामा फैलिएको जुम्लाका सबै पालिकामा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण दर्जनौ पर्यटकीय गन्तव्य छन्। तर आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी प्रचार प्रसारको अभावमा ती गन्तव्य ओझेलमा परेका छन्। पूर्वाधार र लगानी अभावले ओझेलमा दर्जनौ पर्यटन गन्तव्य, कारोबारको भित्री पृष्ठको समाचार हो यो। तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि, गोर्खापत्रले अर्थपृष्ठमा समाचार छापेको छ। तरकारी र फलफूलको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी बजारमा आएको तरकारीको मूल्य विश्लेषण गर्दै सबैभन्दा बढ़ी स्थानीय काउलीको मूल्यमा 305% वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो। सो अवधिमा घिउ, सिमी, हाइब्रिडमा 300%, घिउसिमी लोकलमा 266.67% र ब्रोकाउलीको मूल्यमा 187.87% सम्मको वृद्धि देखिएको छ। तर निगुरो, चाम्रे, च्याउ, तोफू र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको जनाएको छ। तरकारी र फलफूलको मूल्य अस्वाभाविक वृद्धि गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। र तमिलनाडुमा विजय थलपतिको उदय, कान्तिपुरले खबर छापेको छ। भारतका चार राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा अप्रेल महिनामा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ। हिजो शुरू भएको मतगणना अनुसार पश्चिम बंगाल र आसाम राज्यमा भारतीय जनता पार्टी भाजपा, पुडुचेरी प्रदेशमा भाजपा सम्मिलित एनडीए गठबन्धन र केरला राज्यमा भारतीय राष्ट्रिय कांग्रेस सम्मिलित यूडीएफ गठबन्धन अघि छन्। तर सबैभन्दा रोचक नतिजा तमिलनाडु राज्यमा देखिएको छ। त्यहाँ अभिनयबाट राजनीतिमा प्रवेश गर्नुभएका विजय थलपति नेतृत्वको तमिलागा भेट्टी कडगम टीभीकेले 234 विधानसभा सीट मध्ये 88 सीटमा विजय भएको छ भने 22 सीटमा अगाडि छ। तमिलनाडुमा विजय थलपतिको उदय, कान्तिपुरले समाचार छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।